चाहो गर हो बरकत कारोबार में तो सीखो जो बताया शरीयत ने हमको अहकाम तिजारत अहकाम तिजारत।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलातु वस्सलामु अला सय्यिदिल मुरसलीन अम्मा बादु फऔज़ु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम अस्सलातु वस्सलामु अलैका या रसूल अल्लाह अस्सलातु वस्सलामु अलैका या हबीब अल्लाह अस्सलातु वस्सलामु अलैका या नबी अल्लाह व अला आलिक व सहाबिक या नूर अल्लाह। मदनी चैनल के नाज़रीन अल्हम्दुलिल्लाह प्रोग्राम अहकाम तिजारत के साथ हाजिर हैं इंशाअल्लाह अज़्ज़ा वजल। मुफ्ती अली असगर अत्तारी मदनी मुद्दज़िल्लाहुल आली जो इस प्रोग्राम में होते हैं इंशाअल्लाह आपके सवालात के जवाबात देंगे। नबी रहमत शफी उम्मत सल्लल्लाहु ताला अलैहि वसल्लम का फरमान ज़ीशान है कि जो मुझ पर एक मरतबा दुरूद पाक पढ़ता है अल्लाह ताला उसके लिए एक किरात अजर लिखता है और किरात उहुद पहाड़ के बराबर है। सल्लू अलल हबीब सल्लल्लाहु ताला अला मुहम्मद सल्लल्लाहु ताला अलैहि वसल्लम। मदनी चैनल के नाज़रीन दुरूद पाक पढ़ने के फ़ज़ाइल व बरकात आप सुनते रहते हैं, हम भी सुनाते रहते हैं, लेकिन बाज़ औक़ात यूँ होता है कि चीज़ें इग्नोर होती रहती हैं। तो हाथों हाथ कुछ नियत कर लीजिए कि इतनी बार कम अज़ कम मैं रोज़ाना दुरूद पाक पढ़ूंगा। 313 मरतबा दुरूद पाक जो पढ़े तो उलमा की एक राय ये भी है कि इसको कसरत के साथ दुरूद पाक पढ़ने वालों में शामिल कर लिया जाता है। अल्लाह ताला हमें अमल की तौफीक अता फरमाए। पहली कॉल दीजिए, पहला सवाल दीजिए।
जहनम शेयर्स कर रहा हूँ। हमारे पास अगर कोई प्रोडक्ट ऐसी है कि उस पर पुराना रेट है हमारे पास की आई हुई है, पुराने रेट की है, अगर वो नए रेट पर उसका रेट तब्दील हो जाता है तो क्या पुराने रेट वाली हम नए रेट पर सेल कर सकते हैं?
ठीक है जी, जहलम से आपने सवाल किया, मुफ्ती साहब की तरफ बढ़ते हैं और आपके सवाल का जवाब लेते हैं। जी मुफ्ती साहब।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलातु वस्सलामु अला सय्यिदिल अंबिया वल मुरसलीन अम्मा बादु फऔज़ु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम। ये बड़ा एक कॉमन सवाल है
जी,
कई दफ़ा पहले भी ये हमारे प्रोग्राम में शामिल होता रहा है। कॉन्सेप्ट ये समझना होगा कि जो मालिक है चीज़ का वो प्राइज ऑफर करने का भी मालिक है।
ठीक,
यानी मेरी अगर चीज़ है
जी
तो फिर मैं उसकी क्या कीमत मांगूँ इसका मुझे पूरी तरह इख्तियार है।
ठीक है,
बाज़ कीमतों के अंदर ठीक है हुकूमत की तरफ से पाबंदियाँ होती हैं, बाज़ के अंदर कोई पाबंदी नहीं होती। तो जिनमें पाबंदी होती है तो वहाँ फिर कानून भी गिरफ्त करता है, तो वो उस पाबंदी का ख्याल रखना ज़रूरी है, उसे रुगरदानी तो नहीं कर सकते। लेकिन जहाँ पाबंदियाँ नहीं हैं तो वहाँ दुकानदार को अपनी ऑफर देने का पूरा पूरा इख्तियार होता है, चाहे उसने सस्ता खरीदा हो, साल पहले खरीदा हो, खरीदने के बाद कीमतें बढ़ गई हों, अब उसकी मर्जी है वो क्या करेगा, ग्राहक का और उसका मामला है। म्यूचुअल अंडरस्टैंडिंग से जो डील हो, जिस कीमत पर इत्तेफाक हो, सौदा जायज़ होगा। लेकिन म्याना रवि को इख्तियार करना हर काम में अफजल है। मुसलमानों पर आसानी, म्याना रवि, दरमियानी कीमत रखना, इन उसूलों को भी जो फॉलो करते हैं, इन चीज़ों की वजह से अल्लाह ताला उन्हें बरकत अता फरमाता है। ज़ाहिर बात है मुसलमानों पर आसानी की जो नीयत है, ये तो इतना अजीम काम है कि बड़े बड़े औलिया की ज़िंदगी का ये मकसद हुआ करता था कि मुसलमानों के लिए आसानी हो।
ठीक,
आज ही मैं पढ़ रहा था एक बुज़ुर्ग के बारे में, हज़रत बैरम वली रहमतुल्लाहि ताला अलैह। आज के दौर में एक फलाही इदारों का तसव्वुर है
जी,
तो हज़रत बैरम वली रहमतुल्लाहि ताला अलैह अनकरा की पहचान है, अनकरा शहर की आप पहचान है, सबसे बड़ा मज़ार शहर में आपका है, मरजाउल खलाइक है
माशाल्लाह।
तो आप खेती बाड़ी किया करते थे, खेती बाड़ी करते कुछ पैसे जो अपनी आमदनी से हासिल होते उसको लेते, बकिया लोगों से लेते और फिर गुरबा में फुकरा में तकसीम करते, उनकी हाजतें पूरी करते। तो बड़े बड़े औलिया अल्लाह जो हैं ये खिदमत खल का जो काम है करते रहे हैं, तो खिदमत खल की सूरतें होती हैं। ये नहीं है कि आप किसी को खैरात देंगे वही खिदमत खल है, उन पर आसानियाँ पैदा करना ये शरीयत को मतलूब है। अब आसानियाँ जो पैदा करना है उसकी बड़ी सूरतें हैं, रास्ते में कोई पत्थर पड़ा हुआ है, कोई कांटा पड़ा हुआ है, तो उसको दूर करना भी एक आसानी है। नहीं, रफ़ ज़रर, ज़रर को दूर करना
ठीक है
और सहूलियात फराहम करना, दोनों चीज़ें आसानियों में।
जिन चीज़ों से नुकसान पहुंच सकता है उसको भी ख़त्म करें या हटाएं, और आसानियाँ पैदा करें।
पैदा की जाए।
ठीक है, मुझसे बड़ी प्यारी बात आपने इरशाद फरमाई। खिदमत खल के हवाले से चलें सवालात की तरफ ही बढ़ता हूँ मैं। अगला सवाल दीजिए।
अब्दुल अलीम कोहात से बात कर रहा हूँ। मुफ्ती साहब की बारगाह में एक सवाल अर्ज है कि ये हमारे यहाँ बल्कि पूरे पाकिस्तान में तकरीबन ये चीज़ है कि ज़मीनें वगैरह दुकानें मार्केटें ये मिलती हैं लीज पर, तो उसमें ये होता है कि वो गवर्नमेंट की तरफ से होती हैं, तो उसमें 100 साल की लीज भी होती है, 50 साल की, 33 साल की, तो गवर्नमेंट की तरफ से वो इजाज़त होती है, जो लेता है तो वो आगे सेल भी कर सकता है और उसमें मजीद जो है वो तसरुफ भी कर सकता है कि उसको घर वगैरह बनाए या मार्केट बनाए, तो वो कर सकता है, उसको इजाज़त होती है और उसको बेच भी सकता है। तो मुफ्ती साहब से ये पूछना था कि इस तरह की खरीद व फरोख्त जो एक वक्त के साथ है, 100 साल के साथ या इस तरह, तो ऐसी प्रॉपर्टी को खरीदने के मुतालिक क्या हुक्म होगा शरी? और दूसरा इसमें यह है कि जब 100 साल या 30 साल जितने भी होते हैं जो लीज होती है वो मुकम्मल हो जाती है, तो फिर गवर्नमेंट जो है वो इसी को रिन्यू कर देती है, वो मजीद जो है वो आगे 100 साल दे देती है, तो इस तरह की सूरत हाल होती है, इसके बारे में शरी रहनुमाई फरमा दे।
यानी आप जो बात पूछ रहे हैं उससे तो कोई एक इंच जगह भी खाली नहीं है, सारी ज़मीनें जो है ना गवर्नमेंट ने अलाट की हैं और गवर्नमेंट लीज़ पर देती है, 100 साल लीज़ मशहूर है, तो इसका ये मतलब नहीं है कि जिसने वो जगह ली है कानूनी तौर पर वो मालिक नहीं हुआ, ये मतलब नहीं है। उर्फन और कानूनी तौर पर भी वो उसका मालिक ही समझा जाता है। ये एक कोई सरकारी अटकल पिचू है जिसको इस्तेमाल करते हुए एक ऐसी शिक लगाई गई है कि गवर्नमेंट कोई बहुत बड़ा मंसूबा बनाना चाहती है तो इस जगह पर दावा करने के लिए उसके पास कोई ना कोई चीज़ हो, तो इन वजूहात की बिना पर ये शिक लगाई गई है, वरना यह है कि जगह खरीदी बेची जा सकती है, इसमें कोई हर्ज नहीं है।
ठीक, अगली कॉल दीजिए। चलो
मुफ्ती साहब के मुबारका में सवाल ये है कि हमारे यहाँ बाज सरमायादार जैसे लोग हैं तो जमींदार उनसे आलू की बोरियां जो है ना कर्ज के तौर पर लेते हैं, लेकिन मालिक की तरफ से शर्त ये तय पाती है कि जब आपकी फसल तैयार होगी तो इस फसल को आगे फरोख्त वो सरमायादार लोग करेंगे, तो इस तरह की शर्त पर उधार लेना और देना कैसा है, और जिसने इस तरह का कर्ज लिया और दिया है तो उनके बारे में शरीयत का क्या हुक्म है?
सरमायादार लोग आलू किराए पर की कर्ज पर देते हैं,
आलू की बोरियाँ
ये असल में बीज के लिए देते होंगे, होता यह है कि आलू बीज का भी काम करता है, तो सरमायादार खैर अगर बीज के अलावा भी मकासद हों तो कर्ज किसने लिया है तो कर्ज की बुनियाद पर कर्ज देने वाले को नफा नहीं दे सकते, कर्ज पर जो नफा है वो सूद होता है, तो आमतौर पर जो आढ़ती हैं ये पैसा देते हैं किसानों को जमींदारों को और ये कहते हैं कि जनाब आपने फसल हमारे यहाँ बेचनी है, ये शर्त नाजायज है। कर्ज हमेशा हसना होता है, उसके बिहाफ पर किसी किस्म का बेनिफिट नहीं लिया जा सकता, ये नहीं कि जी जो कर्ज छोड़ दिया जाए माफ कर दिया वही हसना होगा, हर कर्ज कर्ज हसना है, बगैर किसी गर्ज के कर्ज दिया जाता है इस पर नफा नहीं रखना, सूद यही तो है कि कर्ज पर नफा लिया जाए, इस तरीके कार से बचना जरूरी है।
ठीक, अगली कॉल दीजिए।
ठीक है, फिर तो ये पूछना था कि अगर एक आदमी एक मोटरसाइकिल लेता है वो फिर आगे किस्त पर दे देता है तो आया क्या ये ठीक है ये गलत है? यानी कि अगर वो उसमें 60,000 का लिया है मिसाल तौर पर तो वो 70 में या 80 में देगा, तो लेकिन देगा किस्तों पर देगा, अभी इसके मतलब क्या हुई है?
देखिए जो होलसेल वाले होते हैं, मतलब जिस दुकान से आप दाल चावल चीनी खरीदते हैं वो दुकानदार वाला किससे माल खरीदता है? ये होलसेलर से खरीदता है, रिटेलर होलसेलर से खरीदेगा, होलसेलर किसी इम्पोर्टर से खरीदेगा या किसी और बड़ी पार्टी से खरीदेगा तो बड़ा काम करती होगी, तो हर फर्द जो है अपना नफा रख के आगे बेच रहा होता है। तो जो सवाल आपने पूछा है इसमें भी ये हो रहा है कि आपने एक चीज़ सस्ती खरीदी और महंगी बेची है, तो इस तरीके से खरीद कर महंगा बेचना कोई नाजायज़ काम नहीं है, ये सूरत जायज है। अगर आपको किस्तों की वजह से सवाल पैदा हो रहा है जहन में तो किस्तों का लेन देन भी ठीक है, उन लोगों की तरह ना करें जो किस्तों का कारोबार करते हैं उसमें पता नहीं क्या क्या शर्तें लगा देते हैं, तो गलत शर्तें ना लगाएं, सही शर्तों पर काम करें, बिल्कुल जायज होगा।
ठीक,
सबसे सवाल ये कि एक दुकानदार हमको फोन करता है कि ये सामान मुझे भिजवा दो, फुला फुला चीजें इतनी इतनी, हम उसको वो भिजवा देते हैं, और वो उस वक्त रेट पे नहीं करते, वहाँ पहुँच कर रेट पे करते हैं। और बाद तो ये पूछते हैं कितना पैसे हुआ टोटल, लोग फौरन दे देते हैं रेट हम जो भी लगा लें, क्या ये दुरुस्त है? और बसों का ऐसा भी होता है, हमने कोई शख्स की खरीदार को पहुँचा दी, अब वो उसको रेट बता दी लेकिन वो इस्तेमाल शुरू कर देता है, और फिर जब हम पैसे लेने जाते हैं उससे कहता है कि ये इतने की नहीं इतने की लगाओ। और दूसरा ये कि बसों का चीज में ऐब होता है, जो हम वक्त पे डिलीवरी बता देते हैं इस चीज में ये ऐब है, दुकानदार बस बहुत मजबूर भी होता है लेने पे और वो ले लेता है, तो क्या ये दुरुस्त है?
असल में पहले सवाल से तो ऐसा लगा कि कोई मोहल्लेदार है, कि मोहल्ले वाले ने बोल दिया है कि जी मेरे लिए चीज ले आइएगा
जी,
लेकिन अगले सवालों से ऐसा लगा कि नहीं ये पक्के दुकानदार हैं। एक डाउट तो है बीबी, ऑनलाइन काम कर रहे हैं क्या कर रहे हैं? खैर ऑनलाइन है तब भी जवाब तो एक ही होगा। जो चीज़ आप बेचते हैं उसकी कीमत मुतय्यन करके फिक्स करके बेचें ये ज़रूरी है, ये नहीं होना चाहिए कि जनाब चीज़ बेचती बाद में कीमत तय हो रही है। तो ये तो आपके पहले दोनों सवालों का जवाब हो गया। तीसरा सवाल आपका ये था कि उस कीमत पर भी ले ली चीज़ दुकानदार ने, बाद में वो कीमत में बार्गेनिंग कर रहा है, तो बार्गेनिंग का ऑप्शन तो उसको अब नहीं है। जब सौदा हो गया एक मुतय्यन कीमत पर, अब कीमत में बार्गेनिंग नहीं हो सकती। बाद वक़्त हमारे यहाँ होता है बिल बनते वक्त लोग रिक्वेस्ट करते हैं इतने के नहीं इतने के लगा लो, ये एक रिक्वेस्ट ही होती है, इस पर अमल करना कोई ज़रूरी नहीं है। सामने वाले की मर्जी है कि डिस्काउंट की मद में कुछ छोड़ दे, चाहे तो वो पूरे तलब करे, उसका ये इस्तेहकाक है, उसका ये हक है।
मुफ्सिब, ये जैसे कि सवाल आया इसी तरीके से बातों का काम के हवाले से भी होता है। इन्होंने जो बात की, इन्होंने तो प्रोडक्ट की बात की ना कि सामान गुड्स दे रहे हैं, लेकिन काम में भी बाज़ औक़ात ये होता है कि जी काम करो देख लेंगे। कभी करवाने वाला यूँ कह रहा होता है, कभी करने वाला यूँ देख कर रहा होता है। बल्कि हमारे कराची में, बल्कि शायद पाकिस्तान में ये रक्षा टैक्सियाँ वगैरह जो होती हैं ये भी यूँ कहते हैं कि जी बैठें जी चलें देख लेंगे। तो हमने तो सुना कि
उजरत का भी अगर मामला है, उजरत के भी ये उसूल है, यानी एक समन यानी सौदे की कीमत और उजरत किरायेदारी का मामला है, उसमें भी रेट तय होना ज़रूरी है। हाँ बाज़ औक़ात ये है कि जैसे बसें चलती हैं
जी,
तो बसों के रेट फिक्स होते हैं कि भाई लालू के जाएंगे तो इतना किराया है, अगले के उसका इतना है, और बहुत सारी बसों में तो लिखा हुआ होता है कि यहाँ का इतना और यहाँ का इतना।
जैसे ट्रेनों के टिकट्स होते हैं,
ट्रेनों के टिकट होते हैं, तो खैर ट्रेन का टिकट तो पहले लेना पड़ता है
जी।
बस में तो चढ़ गए
सही,
अच्छा चढ़ने के बाद भी उससे पूछ रहे होते हैं किराया भाई कितना है, तो ये हमारा उर्फ है कि चढ़ने के बाद भी उससे तय कर रहे होते हैं, और फिर जो किराया होता है जो चल रहा होता है, यानी ग्राहक के साथ यहाँ जहालत का मामला नहीं है, क्योंकि जो चल रहा होता है ग्राहक फिर उस पर राजी होता है, तो यहाँ नजा का मामला नहीं है।
मुझे इसी से रिलेटेड एक छोटी सी चीज़ और वजाहत फरमा दें कि बाज़ औक़ात यूँ होता है कि काम वगैरह करवाया या किया तो अब वो लाजमी तकाजा नहीं होता, लेकिन मजदूर तबका होता है तो वो 1000, 1500, 2000, 20000 या जितने का भी काम हुआ है वो तो कर दिया, उन्होंने रकम भी देना दिलाना सब हो गया, अब वो चाहते हैं कि थोड़ा सा कुछ और भी मिल जाए, कभी मिठाई के नाम पर, कभी किसी और नाम पर। अच्छा बाज़ औक़ात यूँ होता है कि जिसने काम करवाया है वो मजदूर की किसी बात से मुतासिर हो जाता है, यानी मजदूर दयानतदारी के साथ काम कर रहा है, बहुत जान फिशानी के साथ काम कर रहा है, या गर्मी के दिन है और बहुत मेहनत वाला काम कर रहा है, तो वो भी अब चाहता है कि मैं कुछ इजाफी दे दूँ, इस्तेहसाना नहीं दे दूँ। तो इन दोनों तरफों में क्या होगा, और अगर ये इजारा वगैरह जो हुआ है अगर ये किसी वक्फ के इदारे का है तो जो शख्स काम ले रहा है क्या वो इजाफी दे सकता है?
ऐसे आपने लंबा चौड़ा सवाल कर दिया है, सारे चीज़ें जो है एक ही सवाल में डाल दी हैं, चलें जवाब देने की कोशिश करते हैं। देखिए मामला यह है कि गुर्बत है, इसमें कोई शक नहीं है, यानी माशरे में अमीर लोग कम हैं
जी,
गरीब ज़्यादा हैं। पहले अमीर लोग हैं यानी अरबोंपति करोड़ोंपति, और उसके बाद फिर आते हैं मुतवसत लोग
ठीक,
कि जो 50,000 से लाख रुपया सैलरी कमा लेते होंगे, और इससे नीचे आते हैं गरीब लोग जिनकी आमदनी जो है ना वो 20,000, 30,000 रुपया महीना है
ठीक,
पूरा घर उस पर चल रहा होता है। देखा जाए तो ये जो मजदूर होते हैं सैलरी तो उनकी काफ़ी बन जाती है, 30-40,000 भी बन जाती है, लेकिन खर्चे कितने हो गए?
महंगाई,
महंगाई हो गई है, फिर लगी बंदी नौकरी नहीं है
ठीक,
कभी काम मिलता है कभी नहीं मिलता, ये तबका बेचारा गुर्बत की पट्टी के नीचे रह रहा है, इसमें कोई शक नहीं है। फिर बड़े घराने होते हैं, बाज़ औक़ात जो है वो माँ बाप भी हैं और भाई छोटे भाई बहन भी हैं, अखराजात बढ़ जाते हैं, پچھلے دنوں میں رکشے میں بیٹھا تو رکشے والا کہنے لگا کہ اس نے مجھے پہچان لیا تھا. جب بھی اس نے سوال کیا بعد میں اظہار بھی کیا کہ میں روزانہ کے 2-2.5 ہزار روپے کماتا ہوں.
ٹھیک
ہے, 2-2.5 ہزار کا مطلب کیا ہوا؟
70-75 ہزار.
75 ہزار روپے بن گئے. کہنے لگا مہینے کے آخر میں کچھ بھی نہیں بچتا, آپ کچھ بتائیں میں کیا کروں. میں نے اس سے کہا کہ بھائی پہلے تو آپ اس بات کا ادراک کریں کہ مہنگائی ہو گئی ہے, سبزیوں کے ریٹ ڈبل ہو گئے ہیں, چاول کے ڈبل ہو گئے ہیں, دالیں پتہ نہیں کتنی زیادہ بڑھ گئی ہیں. تو چونکہ مہنگائی ہو گئی ہے اس لیے اس وقت سب سے بڑا جو دشمن ہے وہ مہنگائی ہے.
ٹھیک
ہے, اور مہنگائی کا جو سب سے بڑا علاج ہے وہ ہے کم خرچ. جہاں آپ کھلا ہاتھ رکھتے تھے وہاں ہاتھ تنگ کر دیں, اور کوئی راج نہیں ہے مہنگائی کا. یعنی جہاں آپ کئی چیزیں خرچ کر دیتے ہیں, 2 سال میں بنتے ہیں تو ایک پر آ جائیں. پہلے آپ نے یہ دیکھنا ہے کہ تکلیف کہاں سے آ رہی ہے. روحانی باتیں تو بعد میں بتاؤں گا میں آپ کو کیا کرنا چاہیے, علاج بھی تو دیکھیں پہلے. تو مہنگائی بڑھ گئی ہے, خرچے اپنے کم کریں.
ٹھیک,
دوسری بات یہ ہے پھر جو ایک روحانی وظائف ہوتے ہیں وہ میں نے اسے عرض کیا. کہنے کا مقصد یہ ہے کہ 70-75 ہزار روپیہ کمانے والا بھی آج کے دور میں پریشان ہے, اور ایک وہ آدمی جس کی 20-30 ہزار روپے سیلری ہے وہ تو اس سے زیادہ پریشان ہے. جو کرایہ کے گھر پر رہتا ہے اس کی کیا حالت ہوگی بیچارے کی؟ آپ دیکھیں 10 ہزار روپے سے کم کرایہ تو شاید ہی کراچی میں کہیں ہو. اگر آپ کچی بستیوں میں دیکھیں گے وہاں بھی 8-10 ہزار روپے کرایہ تو آرام سے ہے. 20-30 ہزار روپے اس کی سیلری ہے, وہ کر کیا رہا ہے؟ تو ان چیزوں کو سامنے رکھتے ہوئے ہم دیکھتے ہیں تو پریشانی تو بہت زیادہ ہے. لیکن ایک اور درس ہمارے بزرگوں نے ہمیں دیا ہے, وہ یہ دیا ہے کہ جو دوسرے کے مال سے امیر ہونا چاہتا ہے ساری عمر فقیر رہتا ہے. یعنی اس کی نیت میں فقر آ جاتا ہے. پریشانیاں آزمائشیں اپنی جگہ پر ہیں, نو ڈاؤٹ. آپ کوشش کریں, آپ پلاننگ کریں, آپ تدبیر آزمائیں کہ کیا چیز ایسی ہو سکتی ہے جس سے آپ کو زیادہ روزگار مل جاتا ہے, مل سکتا ہے. کراچی میں رہنے والے ایک سے زیادہ کام کر رہے ہوتے ہیں. کراچی میں رہنے والے گھر والے بھی جو ہے نا گھروں میں کچھ نہ کچھ کام کر رہے ہوتے ہیں, مرد بھی کام کر رہا ہوتا ہے جب جا کے اخراجات پورے ہوتے ہیں. تو اخراجات پورے اپنے دم قدم سے کرنے کی کوشش کریں, دوسروں کے اموال کی طرف نظر نہیں جانی چاہیے, اس سے فقر مزید بڑھتا ہے. یہ وجہ ہوتی ہے کہ بعض اوقات جو ہے وہ کوئی نہ بھی طلب کرے, جب بھی جو امیر لوگ ہیں وہ کسی کے کام کو دیکھتے ہوئے یا کوئی بندہ کسی بہانے سے ان کے پاس جاتا ہے تو اس کو کچھ نہ کچھ دے دیتے ہیں. دے دیا کسی نے تو اس کی مرضی تھی, اس پر کوئی ہمیں اختیار نہیں تھا نہ ہم نے سوال کیا, لیکن مانگنا نہیں چاہیے. صحابہ اکرام علی مردوان کی غیرت کا یہ عالم ہوتا تھا, گھوڑے پر سوار ہوتے اور کوڑا گر جاتا تو کسی کو یہ نہ کہتے کوڑا اٹھا کر دینا, خود اترتے خود اٹھایا کرتے تھے. سوال کرنا, ہاتھ پھیلانا یہ ایک بہت معیوب کام ہے. خیر زندگی میں کوئی ایسا موقع آ جائے اللہ بچائے, سوال کرنے کی بھی اجازت ملتی ہے, لیکن جتنا ہو سکے بندے کے اندر خود یعنی کہ عزت نفس ہونی چاہیے اور ہاتھ نہیں پھیلانا چاہیے. کیا لفظ ہے؟ خودداری ایک بہت بڑی دولت ہے. یعنی آپ کا سر جو ہے نا ہمیشہ اوپر رہتا ہے, آپ شرمندہ نہیں ہوتے, آپ رسوا نہیں ہوتے. خودداری کو بھی نہیں چھوڑنا, اپنی حاجتیں پوری کرنا ہے جیسے آپ سے ہو سکے. اللہ پاک برکت عطا فرمائے.
اگلی کال دیجیے.
میرا نام ذیشان ہے, میں سیالکوٹ سے بات کر رہا ہوں. میں ایک دکاندار ہوں تو میں پوچھنا چاہتا ہوں, میرا کپڑے کا کام ہے تو میں پوچھنا چاہتا ہوں کہ ہمیں اپنے منافع کے مطابق جو ہے نا وہ کتنی پرسنٹیج میں اپنا منافع رکھنا چاہیے؟
پرسنٹیج تو کوئی بھی مقرر نہیں ہے نفع کی, اور کپڑے میں تو حکومت بھی منع نہیں کرتی نفع زیادہ رکھنے پہ. لیکن جیسا کہ ہم نے شروع میں گفتگو کی ہے کہ مینا روی ایک اچھی صفت ہے, درمیانہ نفع رکھیں, نہ بہت زیادہ ہو نہ بہت کم ہو. بہت کم سے مراد یہ ہے کہ اخراجات کیسے پورے ہوں گے. ہاں کسی کے 2-3 کام ہیں اور بندہ سوچتا ہے کہ بھئی یہ ایک جو کام ہے اس میں بس میں کچھ بھی نہیں رکھوں گا, ہوتے ہیں بعض لوگ. اب ایک صاحب ملے, انہوں نے کہا کہ جی ہم ایک اب نیا کام شروع کرنا جا رہے ہیں اور ہم نے یہ نیت کی ہے کہ اس نئے کام کا سارا نفع اللہ کی راہ میں خرچ کریں گے، ایسے بھی لوگ ہوتے ہیں۔ تو یوں درمیانہ روی جو ہے اس کو سامنے رکھتے ہوئے آپ نفقہ تعین کریں۔
مصحف، اس میں آپ اکثر فرماتے ہیں کہ میانہ روی اور اعتدال میں رہ کر جو ہے وہ توازن میں رہ کر نفع کی آپ ترغیب دیتے ہیں حکم بیان کرنے کے بعد، تو یہ اب میانہ روی کا تعین کیسے ہوگا؟ میانہ روی ہے کیا اس میں؟
دیکھیں، ایک شخص ہے، اس کے بھی اپنے اخراجات ہیں،
ٹھیک،
تو وہ اپنے اخراجات کو سامنے رکھتے ہوئے بعض اوقات نفع مقرر کرتا ہے،
ٹھیک،
یہ اس وقت ہوتا ہے کہ جب اس کی اپنی مونوپولی ہو،
ٹھیک۔
بعض اوقات یہ ہوتا ہے کہ آپ کو مارکیٹ کے ساتھ چلنا پڑتا ہے کہ جو مارکیٹ میں نفع لوگ لے رہے ہیں آپ اتنا ہی لیں گے، زیادہ لیں گے تو گاہک آپ کے پاس نہیں آئیں گے، تو آپ نہ تو بہت زیادہ لیں کہ مارکیٹ میں یہ کہا جائے کہ یہ تو کنجی کی طرح کاٹ رہا ہے، اور نہ اتنا کم لیں کہ آپ کے خرچات بھی پورے نہ ہوں،
ٹھیک۔
تو یہ ہے درمیانہ، درمیانہ ہونا یہ ہماری فطرت، ہماری روح کے ساتھ جڑا ہوا ہے،
اس پہ رہیں گے۔
اہل سنت کیا ہیں؟ نہ افراد کرتے ہیں نہ تفریط کرتے ہیں،
اعتدال،
صحابہ سے محبت، اہل بیت سے محبت، نہ ہم معتزلی ہیں نہ ہم خوارج ہیں،
ٹھیک،
نہ ہم فاتحہ درود کے منکر ہیں اور نہ ہی ہم قبروں پر سجدہ کرتے ہیں،
بلے سے
ہمارا ہر جانب سے اعتدال ہے،
ٹھیک۔
تو اعتدال جو ہے وہ ہماری فطرت کا بھی حصہ ہے اور خود نبی اکرم علیہ السلام کا پسندیدہ ہے،
ٹھیک،
آپ کو جو ہے وہ اعتدال پسند ہوا کرتا تھا اور اسے کہ آپ ترغیب دیا کرتے تھے۔
اگلی کال دیجیے۔
عبدالواجد تاری عرض کر رہا ہوں، میرا سوال یہ ہے کہ بعض وقت کچھ ادارے جو ہوتے ہیں نا فائنانسنگ کرتے ہیں اپنے امپلائیز کو نا، اور ان کو قرض اس نیت سے دیتے ہیں کہ وہ ہمارے وکیل بن جائیں اور جو انہوں نے چیز خریدنی ہے نا وہ ہمارے بہاف پہ پہلے خرید لیں۔ جب وہ ہمارے بہاف پہ خرید لیں، اگر کسی کو 5 لاکھ روپے انہوں نے دیا اور اس نے کہا جی آپ نے کیا خریدنا، کمپنی پوچھتی ہے، ادارہ پوچھتا ہے، وہ کہتا میں نے موٹر سائیکل یا میں نے کار خریدنی ہے، تو اس کو کہتے ہیں تم ہمارے بہاف پہ وکیل بن جاؤ اور یہ لو پیسے لے لو ہم سے اور 5 لاکھ روپے کی گاڑی لے لو، اور جب لے لو گے ہمارے بہاف پہ ہمیں بتا دینا، جب ہمیں بتا دو گے تو پھر ہم تمہیں وہ 5 لاکھ روپے کی جو گاڑی تم نے ہمارے بہاف پہ خریدی ہوئی ایز اے وکیل ہم تمہیں 5.5 لاکھ کی 5.6 لاکھ کی بیچ دیں گے، تو ایسا کرنا کیسا ہے؟ اور دوسرا یہ پوچھنا تھا کہ پھر وہ اگر 5 لاکھ گاڑی کا دیا ہے، 5 لاکھ کی گاڑی تو نہیں آتی، 5.5 لاکھ کی یا 6 لاکھ کی 10 لاکھ کی آتی، تو 5 لاکھ وکیل کے طور پہ آپ سے 5 لاکھ مزید ڈال کر مہنگی گاڑی خریدنا کیسا ہے، اس کے بارے میں رہنمائی چاہیے۔
ابھی تو ہم سوچ رہے تھے کہ آپ کا سوال چل رہا ہے، آپ نے تو اس سوال پر بھی سوال قائم کر دیا ہے۔ دیکھیں، میں بات کر رہا ہوں ایسے اداروں کے ضمن میں جو فائنینسنگ کے ادارے نہیں، یعنی بینک وغیرہ نہیں ہے، بہت ساری کمپنیاں ہیں، وہ بھی اپنے ملازمین کو گاڑی دینے کے بجائے، ہوتا ہے ملازم کی رینج ہوتی ہے کہ بھائی اس سطح کا ملازم اس کو گاڑی دی جائے گی، تو گاڑی دینے کے بجائے وہ قرض دے دیتی ہے،
کمپنی قرض دیتی ہے،
قرض دیتی ہے، اور ایک اچھا طریقہ ہے جو یہ طریقہ بتا رہے ہیں، یہ بھی اچھا طریقہ ہے۔ اس میں یہ ہوتا ہے کہ ٹوٹ پھوٹ کا وہ ذمہ دار ہے، دیکھ بھال کر چلائے گا، کمپنی کی گاڑی ہوگی، روز مسا کھڑا ہو جائے گا، یہ چیز ٹوٹ گئی، یہ پھوٹ گئی، فلاں ایشو، اور پھر کمپنی میں چھٹی بھی تو جاتی ہے نا، پھر چھٹی ہو گئی تو گاڑی بھی گئی اور نوکری بھی گئی، دو نقصان ہو جاتے ہیں۔ تو یوں یہ ہے کہ بندہ مالک بھی بن جاتا ہے، سیلری سے پیسے ادا ہو رہے ہوتے ہیں، اچھا طریقہ ہے۔ تو یہ اس نے اپنا وکیل بنا دیا، میں پہلے عرض کر چکا ہوں میں بینکوں کے تناظر میں گفتگو نہیں کر رہا ہوں، پھر وہ تو بہت ساری اور شرطیں بھی عائد کرتے ہیں جو عام طور پر دیگر ادارے جو اپنے ملازمین کو دے رہے ہوتے ہیں وہ عائد نہیں کرتے۔ وکیل بنا دیا، اس نے گاڑی لے لی، وکیل ہونے کے بیاب پر قبضہ کر لیا، کمپنی کا قبضہ یا کمپنی کے مالک کا قبضہ، اب انہوں نے آفر کی کہ ہم نے آپ کو اتنے کی بیچی، انہوں نے قبول کر لی، مدت طے ہوگی، اتنے عرصے میں آپ کو یہ ادھار ادا کرنی ہے، یہ سودا جائز ہے، اس میں کوئی شرعی قباحت نہیں ہے۔ اب ایک نیا سوال لے کر آ گئے کہ انہوں نے وکالت پہ عمل نہیں کیا، انہوں نے کہا تھا کہ 5 لاکھ تک کی گاڑی خرید لو ہمارے لیے، اس خرید کر آگے 6 لاکھ کی گاڑی۔ تو اگر آپ اس فارمولے کو آزمانا چاہتے ہیں کہ آپ کو 6 کی 7 کی گاڑی خریدنی ہے، تو پھر دارالافتاء الاسلام آ کر ایک ایگریمنٹ بنوا لیں، یہ ہو کہ پہلے آپ اور کمپنی مل کے گاڑی خریدیں، 2 لاکھ روپے آپ نے ملائے، 5 لاکھ روپے کمپنی کے اس گاڑی میں ملے، آپ کی ایک پرسنٹیج نکل آئے کہ اس گاڑی میں کس کی کتنی ملکیت ہے، یہ کام پورا ہو گیا آپ کا، پھر کمپنی اپنا جو شیئر ہے وہ ادھار میں آپ کو بھیج دے۔ آنکھیں بند نہ کریں کہ کمپنی کو پتہ ہی نہیں چلے گا، ہم 7 کی گاڑی خرید لیں گے اور بتا دیں گے، وہ وکالت بھی نہیں ہوگی، خریداری بھی نہیں ہوگی، وہ سارے معاملات غلط ہو جائیں گے. جو طریقہ میں نے عرض کیا ہے اس طریقہ کار کے مطابق گاڑی خریدی جا سکتی ہے.
ٹھیک، اگلی کال دیجیے جناب.
حضرت میرا ایک اصلاح دریافت کرنا تھا آپ سے. میں جرمنی میں رہتا ہوں اور یہاں پہ میرا مطلب ایک نارمل کرنٹ بینک اکاؤنٹ ہے جہاں پہ میری سیلری وغیرہ آتی ہے. نارملی جو سیونگ اکاؤنٹ ہے اس میں یہ ہوتا ہے کہ آپ کو ایک انٹرسٹ ریٹ بینک کی طرف سے ملتا ہے، ٹھیک ہے، سود کی مد میں ظاہر ہے، لیکن کرنٹ اکاؤنٹ میں ایسا نہیں ہوتا. لیکن ابھی ریسنٹلی کوئی انہوں نے کوئی رول پاس کیا ہے جس کی مد میں اب جو ہے وہ نیگیٹو انٹرسٹ ریٹ آپ کے اکاؤنٹ پہ اپلیکیبل ہوگا. مطلب کہ میرے اکاؤنٹ میں جو پیسے ہیں ان میں سے بینک سود لے گا اس میں سے. تو کائنڈلی مجھے بتائیے ایسی صورتحال میں کیا کرنا چاہیے. اس کا سولوشن بینک والے یہ بتاتے ہیں کہ میں اپنے وہ پیسے سیونگ اکاؤنٹ میں رکھواؤں، جو کہ ظاہر ہے مجھے اس پہ شک ہے کہ وہ انٹرسٹ ریٹ اس پہ پڑتا ہے اور وہ سود ہے. تو اس صورتحال میں کیا کرنا چاہیے؟
اب بتائیں، اکاؤنٹ کی دنیا جو ہے، مالیات دنیا جو ہے،
جی
کیا عجب اس کے نظارے ہیں کہ کرنٹ اکاؤنٹ میں پیسے رکھے ہوئے ہیں،
جی
بینک اس پہ سود لے رہا ہے. یہ بھی ایک فقہی طور پر قابل غور معاملہ ہے کہ یہ سود لینا کہلائے گا بھی یا نہیں، میں اس پر بعد میں آؤں گا. پہلی بات تو یہ ہے کہ اگر آپ جرمنی میں رہتے ہیں اور وہ بینک غیر مسلموں کا ہے، مسلمانوں کے کوئی شیئر اس میں نہیں ہیں، تو آپ سیونگ اکاؤنٹ بھی کھول سکتے ہیں. جو نفع ملے گا اس پہ سود کی نیت نہیں ہونی چاہیے. ایک جائز نفع کافر عربی سے مل رہا ہے، اس نیت سے یہ جائز نفع لینا جائز ہے. مسلمان اور کافر کے درمیان جو سود کے معاملات ہیں وہ جدا ہوتے ہیں. ایک حدیث پاک کا مفہوم ہے کہ مسلمان اور کافر کے درمیان ربا نہیں ہوتا. اس سیونگ اکاؤنٹ آپ کھول سکتے ہیں، اس میں کوئی حرج نہیں ہے. اب آتے ہیں دوسرے جانب. دوسری جانب یہ ہے کہ سود لیا جاتا ہے، عام طور پر قرض دینے والا سود لیتا ہے. کرنٹ اکاؤنٹ کے ہوتے ہوئے وہ اس رقم کو جو آپ سے لیں گے سود کا بھی نام دے رہے ہیں، حقیقت میں سود نہیں ہے، کیونکہ اس نے تو قرضہ دیا ہوا ہی نہیں آپ کو.
ٹھیک،
قرضہ ہی نہیں دیا ہوا.
سود کے لیے قرض دیا ہونا ضروری ہے.
قرض دیا ہونا ضروری ہے. اس کا مطلب یہ نہیں ہے کہ میں آپ کو یہ کہہ رہا ہوں کہ بینک آپ سے پیسے لیتا ہے تو لیتا رہے. نہیں، میں آپ سے یہ کہوں گا کہ ایک مسلمان کا حلال جو مال ہے یہ ناحق کافروں کے پاس کیوں جائے؟ آپ کو تو لینا چاہیے. آپ اس کے بجائے سیونگ اکاؤنٹ کی طرف منتقل ہوں ان شرائط کے ساتھ جو میں نے بیان کی ہیں، بجائے اس کے کہ آپ سے کوئی پیسے لے رہا ہو.
ٹھیک،
ایسا نہیں ہونا چاہیے.
ٹھیک، اگلی کال دیجیے.
محمد ابراہیم صاحب سے بول رہا ہوں. میرا سوال یہ ہے کہ میں رکشہ چلاتا ہوں تو اسکول کے بچے لگائے ہوئے ہیں. جب ہم بچے لگاتے ہیں تو اس وقت ہم یہ بات کہا کرتے ہیں کہ مہینے پوچھتے ہیں کتنا کرایہ مہینے کا، ہم 1000 کا کرایہ لیتے ہیں ایک مہینے کا. بعض اوقات اگر مہینے میں جب چھٹیاں آ جائیں کبھی کبھار ایک ہفتے یا 10 دن کی، وہ جو کرایہ جائز بنتا ہے لینا یا نہیں لینا چاہیے؟ لینا چاہیے اگر مان کے لے لیتے ہیں ہم ان سے مہینے پورے کرایہ، تو وہ جائز ہے یا نہیں جائز ہے؟
آپ کے معاہدے پر ہے. اگر آپ کا معاہدہ یہ ہے کہ ابھی چھٹیاں آ جائیں گی اس طرح کی، تب بھی میں کرایہ لوں گا، تو عرف ہمارا یہی ہے کہ کرایہ دیا جاتا ہے. تو جو معاہدہ آپ نے کیا ہے اس کے مطابق آپ عمل کریں.
اگلی کال دیجیے.
نام کیا شرط والا؟ ذرا خوش آپ پہلے ہم نے یہ شرط کے بارے میں معلوم کرنا تھا کہ زمین کا ٹھیکہ لگایا، یہ مزدور کی مزدوری کاٹ کے شرط دینا چاہیے یا
اشر کا سوال ہے نا؟
جی،
اشر جو ہے جو کچھ فصل سے نکلے گا، فصل سے جو کچھ نکلا ہے اس کا کتنا وزن ہے، بس آپ نے اس کا دسواں حصہ دینا ہے. مزدوری، لاگت، بیج، اخراجات، ایکسپینس کچھ بھی نہیں نکالنے، سوکھا سوکھا آپ نے اشر الگ کرنا ہے. یہ عشر کا قاعدہ ہے. زکوٰۃ کے احکام الگ ہوتے ہیں، عشر کے الگ ہوتے ہیں. زکوٰۃ میں جو ہے وہ ایک وہ ہوتا ہے جو زکوٰۃ لینے والا ہوتا ہے، یا تو اگر بندہ محتاج ہے یعنی شریف فقیر ہے
جی،
تب بھی وہ عشر دے گا.
صحیح،
عشر کے معاملات اور احکام بالکل جدا ہیں.
اگلی کال دیجیے.
السلام مفتی صاحب سے میرا یہ سوال ہے، کمیٹی کا کاروبار کرنا جائز ہے؟ جواب ارشاد فرما دیں.
کمیٹی کا کاروبار؟
کوئی بولی
دیکھیں، کمیٹی اور بی سی جو ہے یہ ڈالی جاتی ہے، سب لوگ ایک دوسرے کو کے پیسے جمع کرتے ہیں، پھر دو طریقے ہوتے ہیں، یا تو قرآن اندازی کر لیتے ہیں کون سے مہینے کس کو ملے گی، یا ہر مہینے قرآن اندازی کر لیتے ہیں. تو یہ طریقہ کا تو ٹھیک ہے. اب اس میں کچھ نئی صورتیں آ گئی ہیں، کھلتی ہے کسی کی پھر بولی لگتی ہے کہ جناب 50,000 کی کھلی ہے تو جو 45 کی لینا چاہے اس کو دے دی جاتی ہے، 5,000 سب تقسیم کر لیتے ہیں. یہ صورت ناجائز ہے بولی والی. باقی بی سی کمیٹی جائز ہے، کاروبار نہیں ہے کوئی، ایک دوسرے کو قرض دے رہے ہوتے ہیں، اتنا سا معاملہ ہے. لیکن جو بولی والی کمیٹی ہے یہ ناجائز ہے.
مجھ سے ایک سوال ہے کہ جو چیزیں اصلی یا دیسی کہہ کر بیچی جاتی ہے، جیسے شہد ہے یا اصلی گھی ہے، تو اس میں ہر کسی کو پہچان ہوتی نہیں، بلکہ شاید کسی کسی کو ہی پہچان ہوتی ہے. اگر کوئی شخص یہ کام کرتا ہے اور وہ پیچھے سے کہیں سے اٹھاتا ہے، اور وہ شخص بیچنے والا جو ہے وہ ریلائبل شخص ہے، مارکیٹ میں اس کی ایک ویب ورتھ ہے، اور وہ کہتا ہے کہ جی یہ دیسی شہد ہے، یہ اصلی شہد ہے، یہ فارم کا شہد ہے، اسی طریقے سے گھی کے معاملے میں بولتا ہے. اب یہ جو مڈل مین ہے جو اس سے لے کر کسٹمر کو دے رہا ہے، یہ کسٹمر کو اصلی کہہ سکتا ہے یا نہیں کہہ سکتا، اس کی کیا پوزیشن ہوگی؟
دیکھیے، بیچنے والا کتنا اعتماد کرتا ہے اپنے خریدار پر، ڈپینڈ اس پر کرتا ہے. آج کل تو بہت آسان ہو گیا ہے، میڈیکل کیا لیبارٹری ٹیسٹ ہو جاتے ہیں،
جی
پتہ چل جاتا ہے کیا چیزیں کیا نہیں. جو دودھ کے معاملے میں یہ لوگ کریم چیک کرتے ہیں، اور کریم چیک کرنے سے پتہ چل جاتا ہے کہ دودھ میں کتنا پانی ملایا گیا ہے، یا پانی ملایا گیا ہے یا نہیں ملایا گیا. تو عین ممکن ہے کہ اصلی گھی کا بھی کوئی ٹیسٹ ہوتا ہو، دیسی ٹیسٹ.
کریم ذائقہ نہیں، وہ ٹیسٹ، لیبارٹری ٹیسٹ.
ہاں، کریم کا بڑا سمپل سا عمل ہوتا ہے کریم چیک کرنے کا، تو ہو سکتا ہے دیسی گھی کا بھی اس سے کوئی عمل ہوتا ہو. اور رہی بات شہد کی، تو اصلی شہد مل جائے مجھے بھی دے دیجیے گا کہیں سے. میں دیکھ رہا تھا ایک بندے کی ویڈیو پچھلے دنوں، ایک صافی ہیں اس طرح کی چیزوں میں تجزیہ کرتے ہیں. تو کیا جناب امپورٹ فرام جرمنی اور فرانس اور فلاں فلاں ملکوں سے، پھر سپر اسٹور میں جب گورنمنٹ کی ٹیم نے چھاپہ مارا اور جو 20-25 کمپنیوں کو شہد نکلے، پتہ چلا کہ مصنوعی اس کے اندر مٹھاس ہے. تو ایک بندہ زیادہ پیسے خرچ کرتا ہے کہ میں امپورٹڈ لوں گا،
جی یہ شاید میری ہوں،
پتہ چلتا ہے کہ وہ بوتل بھی نکلی بنائی ہوئی ہے.
اللہ
اکبر. اچھا، گاؤں دیہاتوں میں میں نے ایک مرتبہ تھرپارکر سے شہد منگوایا، دو بوتلیں منگوائی، ایک صحیح نکلی ایک خراب نکلی.
خراب سے مراد ہے وہ دو نمبر
نکلا. ٹھیک ہے. اچھا، ایک مرتبہ میں گیا ایک دکان والے کے پاس، کہہ رہی شہد دے دو. اس نے کہا مفتی صاحب چھوڑو اس کو، ٹھیک ہے، یہ تھوڑے دن کے بعد چینی کی طرح جم جائے گا، چینی ہو جائے گا بالکل، کمپنی خراب ہے. تو کہنے کا مقصد یہ ہے کہ شہد کے معاملے میں تو اتنی اندھی مچائی ہوئی ہے، انتہا نہیں ہے. یعنی اس بات میں تو کوئی شبہ نہیں ہے کہ جو فارمی شہد ہے،
جی
چینی رکھتے ہیں گھول کے، شیرا مکھیاں وہاں کے بیٹھتی ہے، پھر جا کے وہ چھتے میں بیٹھتی ہے. تو جو پھولوں کا رس چوس کے وہ شہد بنائیں گی، تو وہ شہد کہاں ملے گا؟ شہد تو میں لے کر آیا تھا یمن سے،
یمن تو کوئی نہیں جا سکتا
ویسا شہد آج تک نہیں دیکھا. اور وہ یمن کے شہد کی طرف بھی توجہ یوں گئی. ایک مرتبہ ہم جدہ میں کسی پرانی مارکیٹ میں گئے ہوئے تھے، تو بھول کے لینے تو خوشبو تھی، شہد کے مارکیٹ میں آ گئے، کوئی 400-500 دکانیں شہد کی، اور ان کے باہر لکھا ہو اصل سدرا کہتے ہیں بیری کے درخت کو، اصل سدرا، اصل یمن. تو ہم یمن گئے تو یاد آیا کہ یہاں کا شہد تو بڑا مشہور ہے، بڑا اچھا وہاں شہد تھا ماشاء اللہ. کہنے کا مقصد یہ ہے کہ اس پر اعتبار کرے آدمی. تو بعض اوقات برانڈ کو دیکھ کے آپ بھروسہ کر سکتے ہیں اپنے تجربے کی روشنی میں. بعض اوقات ایک بندے سے جو لیا ہے وہ کیسا مال دیتا ہے، تو یوں ٹرسٹ قائم ہوتا ہے. تو یوں اگر اس بندے کو بھی ٹرسٹ قائم ہو چکا ہے کہ یہ بندہ صحیح کام کرتا ہے، تو اس کا حوالہ بھی دے سکتا ہے. ہاں بھی وہ کہتا ہے کہ یہ صحیح ہے، ہم نے پرکھا ہوا ہے، ہم نے دیکھا ہوا ہے، ٹھیک ہے. ورنہ تو بڑی آزمائشیں ہیں.
جی ٹھیک ہے جی. اللہ تعالیٰ ہمیں عمل کی توفیق عطا فرمائے. پروگرام کا وہ ختم ہوا. دیکھتے رہیے مدنی چینل. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وسلم.
چاہو گر ہو برکت کاروبار میں تو سیکھو جو بتایا شریعت نے ہم کو احکام.